श्रोतावृन्द नमस्ते. कार्यक्रम हाम्रो चौतारी लिएर आज म बिपिपिज एसोसिएसनको प्रस्तुति हो हाम्रो चौतारी. र हाम्रो चौतारीलाई यहाँहरूले न्युजिल्यान्डको सामुदायिक रेडियो, न्युजिल्यान्डको पनि अकल्यान्डमा रहेको सामुदायिक रेडियो प्लानेट एफएमको 104.6 हरेक शुक्रबार साँझ 6:50 to 7:20 सुन्न सक्नुहुन्छ. र यस कार्यक्रममा हामी यहाँहरूलाई गीत सङ्गीतले रमाइलो गराउने प्रयास गर्छौँ र साथसाथै जानकारीमूलक सामग्रीहरू पनि राख्ने गर्छौँ. र अहिले हामीले एउटा चाहिँ कार्यक्रममा विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्ने र उहाँको बारेमा अथवा उहाँहरूलाई थाहा भएको नेपालको बारेमा, उहाँहरूलाई जति थाहा छ नेपालको बारेमा उहाँहरूले त्यस विषयमा यहाँहरूलाई जानकारी गराउँदै आउनुभएको छ. मैले मात्रै होइन, अहिले विशेष गरी म विभिन्न व्यक्तिहरूलाई चाहिँ म मेरो कार्यक्रममा टेलिफोनको मार्फतबाट र प्रत्यक्ष भेटेर पनि ल्याउने गर्छु. र आज पनि त्यस्तै एउटा एकजना व्यक्तिसँग कुराकानी गर्नेछु. तर कुराकानी गर्नुभन्दा अगाडि एउटा मिठो गीत यहाँहरूमा राख्छु र गीतपछि कुराकानी गर्नेछु. कार्यक्रम हाम्रो चौतारीमा यो मिठो गीतपछि फेरि पनि स्वागत गर्छु यहाँहरूलाई. मैले गीत अगाडि नै भनिसकेको थिएँ अथवा कार्यक्रम सुरु गर्दा नै भनिसकेको थिएँ, आज पनि हामीसँग एकजना नेपाली व्यक्ति हुनुहुन्छ, व्यक्तित्व हुनुहुन्छ. उहाँसँग उहाँले जानेको बुझेको र उहाँले जानकारी राखेको नेपालको बारेमा त्यो कुराहरू यहाँहरूमा सेयर गर्नेछौँ. उहाँले कतिको जानकारी राख्नुहुन्छ न्युजिल्यान्डमा बसेर नेपालको बारेमा त्यो पनि थाहा पाउनेछौँ. तर उहाँ एकदमै चाहिँ बौद्धिक मान्छे, एजुकेटेड मान्छे, लामो समय अध्ययनमा खर्च गरिसक्नु भएको छ र काममा पनि उहाँले लामो समय खर्च गरिसक्नु भएको छ र अहिले न्युजिल्यान्डमा आफ्नो काम, आफ्नो सिप गर्दै हुनुहुन्छ. जुन नेपालमा सिक्नु भएको थियो ती कुराहरूलाई यहाँ पनि उहाँहरूले निरन्तर चाहिँ इम्प्लिमेन्ट गरिराख्नु भएको छ. र उहाँ हुनुहुन्छ कपिल भट्टराई. उहाँलाई कार्यक्रममा स्वागत गर्छु. कपिलजी, कार्यक्रममा स्वागत छ.
धन्यवाद.
मेरो आवाज स्पष्टसँग आएको छ कि छैन? किन भन्दैन, हामी फोनमा छौँ. कसो सुनिराखेको छ मेरो आवाज? अनि आज तपाईँ हाम्रो चौतारी भन्ने नेपाली कार्यक्रममा हुनुहुन्छ. हाम्रो चौतारीको बारेमा यहाँलाई थाहा छ कि छैन? न्युजिल्यान्डबाट प्रसारण हुन्छ भन्ने एउटा रेडियो कार्यक्रमको बारेमा थाहा छ?
हजुर, म जुन बेला म नेपालमा बसिरहेको थिएँ, यहाँ आउनुभन्दा अगाडि थिएर विभिन्न साथीहरूले हामीले यहाँबाट चौतारी कार्यक्रम पनि एफएम चौतारी कार्यक्रमहरू चलाइरहेका छौँ भन्ने कुरा मलाई जानकारी दिइरहनु भएको थियो. अनि त्यस्तो कार्यक्रमहरू चाहिँ मैले विभिन्न माध्यमहरूबाट चाहिँ सुन्ने प्रयास पनि गरेँ, केही समय गरेँ, तर रेगुलर चाहिँ सुन्न पाइनँ. केही समय सुनेको थिएँ, साह्रै खुसी लागेको थियो त्यहाँबाट सुन्दाखेरि. जुन निजुलामा बस्ने जुन साथीभाइ, दिदीभाइ, दिदीबहिनीहरू सबैको एउटा सन्देशहरू चाहिँ नेपालप्रति पुगिरहेको आभास महसुस गरिरहेको थिएँ.
नेपालमा बस्दा फेरिको, नेपालमा बस्दा फेरि चाहिँ तपाईँले अब यहाँको सन्देश चाहिँ उहाँ नेपाली नेपालमा समेत पुगिरहेको महसुस गर्नुभएको थियो भने, अहिले तपाईँ न्युजिल्यान्डमै हुनुहुन्छ, अहिले यहाँबाट सुन्दा फेरि अथवा यहाँबाट सुन्दा फेरिको चाहिँ तपाईँको अनुभव कस्तो छ? न्युजिल्यान्डबाट सुन्दा फेरिको हाम्रो चौतारीको अनुभव,
यहाँबाट सुन्दाखेरि हाम्रो चौतारी सम्बन्धी कुराकानी त झनै बुझ्न पाएँ मैले यहाँबाट. त अहिले चाहिँ कस्तो आभास भइरहेको छ भनेदेखि, पहिला म उहाँ बसेर अन्य व्यक्तिहरूको जुन साथीभाइहरूको सुन्थ्यो भने, अब चाहिँ मेरो पनि सन्देश चाहिँ नेपालसम्म पुगेको आवाज महसुस गरिरहेको छु. जसले गर्दाखेरि नेपालमा भएको एउटा संस्कृतिहरूलाई पनि झल्काउनु भयो, तपाईँहरूले झल्काइदिनु भएको छ भनेदेखि साथीभाइहरूको पनि सन्देशहरू चाहिँ नेपाल तर्फ र मेरो पनि सन्देशहरू उहाँ पनि नेपाल तर्फ प्रेरणा भएको मैले आवाज महसुस गरिरहेको
छु. कुल अनि अब हामी एकदमै हाम्रो चौतारीमा नेपालको बारेमा जानकारी दिन्छौँ, किनभनेदेखि विदेशमा बसेको हुनाले गर्दाखेरि हामीलाई नेपालको बारेमा त्यति धेरै थाहा नहुन सक्छ. धेरै नेपालीहरू हुनुहुन्छ न्युजिल्यान्डमा, उहाँलाई नेपालको बारेमा थाहा हुँदैन. तपाईँलाई पनि थाहा भइसक्यो नै होला हामी कति व्यस्त हुन्छौँ काममा, होइन? त्यसले गर्दाखेरि हामीलाई त्यो नेपाली अनलाइन पोर्टलहरू खोल्ने पनि फुर्सद नहुनसक्छ, होइन? फुर्सद भएको बेलामा नेपालकै आफन्तहरूसँग कुरा गर्नलाई हामी फेसबुकहरू चलाउँछौँ. त त्यो बेलामा पनि हामी अनलाइन पोर्टलहरू खोल्दैनौँ, त्यो भएको हुनाले हामीलाई धेरै कुरा थाहा नहुन सक्छ। र आजको कार्यक्रममा हामी विशेष त नेपालको बारेमा यहाँ बस्ने नेपालीहरूलाई जानकारी दिने प्रयास हाम्रो रहन्छ। र तपाईँले कतिको जानकारी राख्नुभएको छ अहिले नेपालको वर्तमान अवस्थाको बारेमा? केही तपाईँलाई जानकारी छ के भइरहेको छ नेपालमा?
मैले सुनेको, मैले बुझे अनुसार, मैले चासो राखेको अनुसार चाहिँ नेपालमा एउटा युगन्तकारी परिवर्तन सुरुवात भएको महसुस गरेको छु। जसले गर्दाखेरि एउटा संसदीय चुनावहरू सफलतापूर्वक सिद्धियो भने प्रादेशिक चुनावहरू पनि सकिए, जसले गर्दाखेरि अब नेपालमा विकासका क्रमहरू चाहिँ खुड्किलाबद्ध रूपमा चाहिँ अगाडि बढ्दै जानेछ। एउटा अब राष्ट्रिय सभाको चुनाव अब केही समय पछि हुन लागिरहेको छ, त्यो पनि एकदम सराहनीय छ, त्यो पनि सफलतापूर्वक सफलता कायम गर्छ भन्ने मैले महसुस गरेको छु। र लगायत अब विभिन्न व्यक्तिहरूले आफूहरूले चाहिँ जानेको बुझेको र खबरदारीहरू गर्ने जुन जुन जन सचेतना कार्यक्रमहरू गरिरहनु भएको छ, जसमा यसमा श्रद्धाका रूपमा म भन्नु पर्दाखेरि डाक्टर गोविन्द केसीलाई मैले यसमा उठाउनै पर्छ। डाक्टर गोविन्द केसीले एउटा न्यायका सर्वोच्च व्यक्ति, प्रधान न्यायाधीश जस्ता व्यक्तिहरूले पनि विभिन्न कालखण्डमा गरेका गल्तीहरूलाई औँल्याएर उहाँले चाहिँ यस्ता गल्तीहरू तपाईँहरूबाट हुनुहुँदैन र आगामी दिनमा पनि गर्नुहुँदैन भन्ने कुराको चाहिँ महसुस गराइरहनु भएको छ। र स्वास्थ्य क्षेत्रमा पनि उहाँले एकदम योगदानकापूर्वक सफलतापूर्वक उहाँले सुधारमुखी रूपमा चाहिँ अगाडि बढ्नुभयो। यस्ता कार्यक्रमहरू चाहिँ देशमा भइरहेको छ, जुन अबको दिनमा कुनै राजतन्त्र नभई, राजशासन नभइकन अब तुच्छ जनताले जन सचेतनाको रूपमा चाहिँ अगाडि बढेर देशलाई विकास खुड्किलामा पुर्याउनको निम्ति अहोरात्री कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
भनेदेखि
नेपालभन्दा बाहिर बसेका, विदेशमा रहेका सम्पूर्ण हामी दाजुभाइ दिदीबहिनीहरूले पनि देशमा एउटा रेमिटान्स पठाउनको लागि ठुलो योगदान पुर्याइरहेका छौँ, जसले नेपालमा अहिलेको तथ्याङ्कमा हेर्दाखेरि कम्तीमा पनि डबल डिजिटको जिडिपीको अनुसारले हामीले रेमिटान्स पठाइरहेका अवस्था आएको मैले महसुस गरेको छु। डाटाबाट पनि प्रष्ट हुन सक्छ। यस्ता कुराहरूले चाहिँ गर्दाखेरि भोलिको दिनमा आर्थिक खुड्किलाहरू अगाडि बढ्नेछन्, जसले गर्दाखेरि नेपालमा रेलवेको सुरुवात पनि अब केही समयदेखि तपाईँ हामीले रेलवे पनि
आशा गर्न सक्छौँ,
यात्रा पनि सुरुवात गर्न सक्दछौँ। जसले गर्दाखेरि हामीले देखेका पूर्व पश्चिम राजमार्गका सम्पूर्ण बाटाघाटाहरू पनि सबै एकदम सुधारात्मक रूपमा चाहिँ अगाडि बढाइरहेको पाइन्छ। भनेदेखि लोकमार्ग माथिको लोकमार्ग र हिमालमा जोड्ने एउटा अर्को मार्ग पनि फास्ट ट्र्याकहरू चाहिँ खुल्ने अवस्था जारी भइरहेको छ, जसले गर्दाखेरि नेपाल एउटा सुन्दर र सार्वभौम विविधतामा युक्त भएको शान्तिमूलक जुन एउटा राष्ट्र छ, जसले राष्ट्रलाई पहिचान गराएर एउटा जनप्रतिनिधिको आधारमा व्यक्ति चुनिरहेको छौँ, जसले गर्दाखेरि राजतन्त्र नभई, राजशासन नभई एउटा जनताको छोरो, एउटा स्वच्छ व्यक्तिले राष्ट्र चलाइरहेको अवस्था।
ओके, तपाईँले राम्रोसँग एउटा इलाबोरेट गरेर होइन त्यसलाई चाहिँ नेपाल अब एउटा राम्रो विकासोन्मुख बाटोमा अगाडि बढेको छ भनेर जानकारी गराइसक्नु भएको छ। र म तपाईँलाई वर्तमान अवस्थाको बारेमा डाक्टर साहबले जुन अनसन गरिराख्नु भएको थियो त्यस विषयमा केही प्रश्नहरू गर्छु, किनभनेदेखि अहिले हामी फेसबुकमा हेर्छौँ होइन अनि ट्विटरमा हेर्छौँ, दुई किसिमको विचार चाहिँ त्यहाँनिर सम्प्रेषण भइरहेको छ। एउटा विचार चाहिँ के छ भन्दाखेरि ठुलो विचार गरौँ, ठुलो मास चाहिँ गोविन्द केसीलाई सपोर्ट गरिरहेको छ भनेदेखि एउटा चाहिँ सानो मास, जसलाई सानो पनि भन्न मिल्दैन किनभने मान्छेको दिमाग अथवा विचार डाइभर्ट भइरहन्छ होइन, त्यो सानो मास धेरै सानोहरू पनि जान सक्छ र त्यो ठुलो पनि हुनसक्छ होइन। तर त्यो सानो मासले चाहिँ के पनि भन्दैछ भन्दाखेरि गोविन्द केसीले अति नै गरिसक्नु भयो, उहाँले अहिले चाहिँ आएर न्यायालयलाई नै चाहिँ त्यसरी प्रत्यक्ष रूपमा चाहिँ औँला उठाइहाल्नु हुँदैन थियो, त्यसरी चाहिँ आरोप लगाउनु हुँदैन थियो, त्यहाँ धेरैवटा अन्य बाटोहरू पनि थिए भनेर भन्नेहरूको एउटा सानो छ। र तपाईँ कसरी यसलाई विश्लेषण गर्नुहुन्छ, के छ, किन डाक्टर केसीले चालेको यो कदमलाई तपाईँले 100% समर्थन गर्नुहुन्छ या त्यहाँ केही गुन्जायसहरू तपाईँ राख्नुहुन्छ, के छ?
डाक्टर गोविन्द केसीले जुन उठाउनु भएको जुन केस छ यसमा त सिधा कुरा के भन्न मिल्छ भनेदेखि हो, एउटा हामीले बुझेको हामीले पढेको अवस्थामा मुलुकीयनमा पनि सबै कुरा लेखेको अवस्थामा हाम्रो संविधानमा कन्स्टिट्युसनमा पनि लेखेको कुरामा चाहिँ न्यायालयलाई सर्वोच्चलाई चाहिँ कसैले पनि ठाडो रूपमा चाहिँ प्रत्युत्तर प्रति प्रश्न गर्न पाइने छैन भन्ने कुरा उल्लेख गरेको हामीले बुझेका छौँ. तर त्यो भनेपछि कस्तो हो भनेदेखि अब सबै सधैँभरि चाहिँ एउटा शराबले गर्दाखेरि बिरालोलाई डोकोले छोपे जस्तो कार्यक्रम गर्नु प्रगतिको व्यवस्था गर्नु हुँदैन भन्ने कुरा अवस्था आएर चाहिँ अब त्यो समयमा जुन शराब्दे गर्ने बेलामा बिरालोलाई छोप्ने काम गरिन्थ्यो भने अहिलेको पिँढीले पनि छोप्ने कुरा गर्नु चाहिँ मिल्दैन. त्यो किनभने समय अनुसारले हरेक कुरा गतिशील हुन्छ, परिवर्तनशील हुन्छ, त्यसलाई परिवर्तन गर्नै पर्छ. र जहाँ अन्याय परेको हुन्छ, अन्याय परेको ठाउँलाई जसले न्याय दिने ठाउँले पनि न्याय नदिएर अन्याय नै गर्न खोज्छ भनेदेखि त्यसलाई एक हदमा चाहिँ क्वेसन गर्ने ठाउँ औँला उठाउने
ठिक छ. तपाईँको मैले कुरा बुझेँ, तपाईँको कुरा बुझ्यो.
जसलाई हामी एउटा कस्तो
भन्छौँ के भन्दाखेरि तपाईँले अब अहिले लोकतन्त्रमा चाहिँ आफ्नो विचारहरू व्यक्त गर्ने यो अवस्थामा हामीले केही नराम्रो पक्षहरू छन् भने सर्वोच्च अदालतभित्रका केही नराम्रो पक्षको बारेमा पनि औँला उठाउन पाउनुपर्छ भन्ने तपाईँको आशय लाग्यो हो कि होइन?
किनभने हामीलाई कन्स्टिट्युसनले नै वाक स्वतन्त्रता दिइसकेपछि हामीले वाक स्वतन्त्रताको महत्व हामीले अधिकारलाई प्रयोग गर्न पाउनु पर्ने हुन्छ. त्यस कारणले हामी लगायत सम्पूर्ण जनताहरूको चाहिँ आस्थामा उभिएर डाक्टर गोविन्द केसीले यो कुरालाई आवाज उठाउनु भएको हो.
त्यसको
आवाजले गर्दाखेरि एउटा सर्वोच्चको न्यायाधीश प्रधान न्यायाधीश हुनुहुन्छ, उहाँलाई पनि त्यो कुरा गर्दाखेरि उहाँ पनि केही हदसम्म उहाँलाई पनि महसुस भइसकेको थियो कि मैले चाहिँ विभिन्न कालखण्डमा गरेको गल्तीहरू चाहिँ जुन विभिन्न परिधिमा बसेर गरेको गल्ती थियो त्यो गल्तीलाई उहाँले पनि आत्मसात गरेको अवस्था जुन सूचना
होइन. मैले अब मेरो चाहिँ के छ भन्दा तपाईँको र तपाईँको होइन सुने एकछिन कपिलजी के छ भन्दाखेरि मलाई पनि के लागेको छ भन्दाखेरि कोही व्यक्ति गलत छ भने त्यो गलत व्यक्ति चाहिँ कारवाहीको दायरामा अथवा कानुनी दायरामा आउनुपर्छ भन्ने चाहिँ मेरो पनि हो होइन. तर के पनि हो भन्दाखेरि न्यायालय भनेको चाहिँ कस्तो कुरा हुन्छ भनेदेखि मेरो विचारमा मलाई लागेको कुरा तपाईँको कुरा पनि मैले सुने, न्यायालय भनेको चाहिँ न्याय दिने संस्था हो क्या होइन. हामीले कहीँ पनि बाट पनि न्याय पाएनौँ भनेदेखि होइन, अहिले चाहिँ न्यायको सर्वोच्च निकायको सर्वोच्च हामीले हाम्रो धेरै अदालतहरू छ नि त होइन, हुँदै 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 हामी सर्वोच्चबाट चाहिँ अन्तिम न्याय पाउँछौँ भन्ने ठाउँ हो होइन. त्यही त अनि सर्वोच्चबाट चाहिँ हामी अन्तिम न्याय चाहिँ त्यहाँबाट हामीले पाउँछौँ भन्ने हुन्छ. र अहिले हाम्रो संविधानमा पनि के व्याख्या गरिएको छ भन्दाखेरि हामी सर्वोच्च अदालतलाई चाहिँ हामी ठाडो रूपमा त्यसरी अभद्र आरोप चाहिँ लगाउन पाइँदैन भन्ने हाम्रो संविधानमा छ. हामीसँग वाक स्वतन्त्रता भए पनि हामीले बोल्ने अधिकार छ हामीसँग, तर पनि सर्वोच्चलाई चाहिँ हामीले त्यसरी ठाडो रूपमा चाहिँ अभद्र आरोप लगाउन पाइँदैन भन्ने पनि छ है. अनि यो अर्थ यो भन्दाखेरि यसो होइन कि मैले यो भन्न खोजेको होइन कि त्यहाँभित्र भएका मान्छेले जे पनि गर्न सक्छन् अथवा होइन कानुनलाई मेचेर अथवा उनीहरूले जे पनि गैर कानुनी काम गर्न पाउँछन् भन्ने मेरो तर्क चाहिँ हुँदै होइन. तर पनि मेरो चाहिँ के हो भन्दाखेरि अहिले एक व्यक्तिले यसरी चाहिँ प्रधान न्यायाधीशलाई ठाडो रूपमा चाहिँ आरोप लगाएर सडकमा आउँदाखेरि यो चाहिँ पछि नजिर बन्छ र यही नजिरलाई टेकेर विभिन्न पार्टीका कार्यकर्ताहरूले पछि चाहिँ यसरी नै चाहिँ आन्दोलन गरेर सडकमा तोडफोड गरेर होइन गर्ने अवस्था पनि आउँछ भन्ने चाहिँ मेरो बुझाइ हो होइन. यही कुरालाई जस्तै प्रधान न्यायाधीशले अथवा न्यायाधीशहरूले चाहिँ पार्टीलाई सहज हुने किसिमको डिसिजन नगर्दाखेरि पार्टीका कार्यकर्ताहरूले चाहिँ न्यायाधीश भ्रष्टाचार न्यायालय भ्रष्टाचार भनेर सडकमा आउने नजिर बन्छ कि भन्ने डर चाहिँ ममा छ होइन. तपाईँ यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ल भन्नुहोस् त.
तपाईँको कस्तो भने यो के हुन्छ भनेदेखि तपाईँले जुन एउटा न्यायाधीश चाहे एउटा तल्लो लेभलको कर्मचारी होस् चाहे माथिल्लो लेभलको कर्मचारी होस् त्यो कर्मचारीले आफ्नो राइट एन्ड ड्युटीलाई चाहिँ जुन आत्मसात गरेर बस्छ त्यतिखेर चाहिँ कसैले पनि आँच कसैले पनि लाउँदैनन् क्या. त्यसमा चाहिँ आँच लाउनै मिल्दैन किनभने न्यायालय भनेको जहिले पनि स्वतन्त्र न्याय दिनुपर्छ, सबैलाई न्याय स्वतन्त्र रूपमा दिनुपर्छ. कुनै नेताको कुनै राजनीतिक दबावले कुनै व्यक्तिको दबावले न्याय दिने होइन. त्यही कुनै परिधिभित्र बसेर न्याय दिएको कारणले गर्दा आज त्यसको उपज देखिरहेको छु मैले चाहिँ.
तर मेरो भाइले गर्दाखेरि यो चाहिँ एउटा नजिर नबनोस् भन्ने क्या, यो नजिर बन्न सक्छ भन्ने चाहिँ मेरो डर हो क्या. जस्तै तपाईँको
बन्द जबसम्म तपाईँले तपाईँको कर्मचारी सम्पूर्ण कर्मचारीहरूले आफ्नो राइट एन्ड ड्युटी जबसम्म निभाउँदैन तबसम्म यस्तो घटनाहरू घटि नै रहन्छ. सबैले आफ्नो राइट एन्ड ड्युटी चाहिँ निभाउँछन् त्यतिखेर कोही पनि मान्छे न सडकमा आउनुपर्छ न कसैले तपाईँको पैसा नै गर्न
हो. तर ठिक हो यो पनि हो, मान्छे
सबैले स्वतन्त्र रूपमा न्याय पाइसकेपछि कसैले पनि त्यो कामै गर्दैन. अब जस्तै अब तपाईँको प्रधान न्यायाधीश जस्तो व्यक्तिहरूले चाहिँ जुन मिडियामा आएको कुरा अनुसारले जुन जुन न्यायहरू चाहिँ अभद्र रूपमा जुन न्याय दिइरहेको अवस्था आइरहेको छ, त्यो न्यायले चाहिँ मान्छेलाई एउटा व्यक्तिले दिएको न्यायले कति मान्छेलाई चोट पुग्छ भन्ने कुरो चाहिँ यसबाट पनि प्रश्न हुन सक्छ.
त्यस कारणले
जो व्यक्तिले गल्ती गरेको छ त्यो व्यक्तिले सही व्यक्तिले चाहिँ एक पक्षले तपाईँको पनिसमेन्ट पाउनुपर्छ भने अर्को व्यक्तिले त न्याय पाउनै पर्ने हुन्छ. होइन
तर यो केसमा अब के छ भन्दाखेरि होइन यो केसमा मैले चाहिँ के देख्दैछु भन्दाखेरि अहिले प्रधान न्यायाधीशका पनि केही डकुमेन्टहरू मगाइएको छ, नागरिकताको प्रतिलिपि मगाइएको छ, होइन एसएलसीको प्रतिलिपि मगाइएको छ. होइन यो केसमा के हुन सक्छ भन्दाखेरि यदि यो केसमा प्रधान न्यायाधीशको हरेक कुरा चाहिँ सकारात्मक निक्लियो, नकारात्मक त्यहाँ पाइएन भने यो केसमा के हुन्छ होला भन्नुहोस्. पोजिटिभै पाइयो क्या, सकारात्मक पाइयो. जस्तै उहाँको चाहिँ उहाँको नागरिकता पनि चाहिँ कानुन बमोजिम छ, कानुन बमोजिम पाइयो,
सबै थोक सही पाइयो भनेदेखि उहाँको इभिडेन्स डरो छ भनेदेखि तपाईँको जुन अन्य जुन कारोबार जुन उहाँले जुन न्याय दिनुभएको छ, जुन डाक्टर गोविन्द केसीको भनाइ अनुसार जुन स्वास्थ्यमा चाहिँ विभिन्न माफियाको ढङ्ग अनुसार यसरी गयो भन्ने कुरा गरिरहनु भएको छ, अनि त्यस्ता कुराहरूको पनि यदि सही प्रमाण दिनुभयो भनेदेखि डाक्टर गोविन्द केसीले जुन आरोप लाउनु भएको छ उहाँलाई मानहानिको मुद्दा लाग्न सक्छ.
हो त, मानहानि अहिले त लागिसक्यो नि, मानहानिको मुद्दा त खेपिराख्नु भएको छ. यही मानहानिकै मुद्दा केही चाहिँ आरोपमा टेकिएर नै अब
त्यो सर्वोच्च भनेको चाहिँ एउटा कृत्रिम व्यक्ति हो होइन, त्यो त्यसलाई चलाउने तपाईँको व्यक्तिबाट चलाउनु हुन्छ, त्यो एउटा कृत्रिम संस्था हो. त्यो कृत्रिम संस्थाले जहिले पनि एउटा ठाडो आदेश हेरिरहेको हुन्छ, त्यो त्यसलाई पनि एउटा स्वचालित बनाइएको हुन्छ. स्वचालित बनाउँदाखेरि पनि त्यसमा कुनै व्यक्तिले चाहिँ डाइरेक्ट बोल्न मिल्दैन. यदि त्यो बोलेको त्यही त्यो बोल्दाखेरि पनि कुनै व्यक्तिलाई प्रत्यक्ष असर पर्छ भनेदेखि त्यो व्यक्तिले पनिसमेन्ट त खेप्नै पर्छ. त
हो, अब म भन्छु, अब यो ठिक छ, यो दुवै पक्ष छ. जस्तै अब चाहिँ प्रधान न्यायाधीशले पनि आफूले गरेका कामहरूको लजिक मजाले पेस गर्नुभयो भने उहाँले पनि अब पहिला डिसिजन गर्दाखेरि केही लजिकहरू केही चाहिँ एभिडेन्सहरू हेरेरै गर्नुभएको छ होला होइन, मेरो बुझाइमा. किनभनेदेखि म चाहिँ अब त्यहाँ छुइनँ होइन, उहाँसँग अब प्रत्यक्ष डकुमेन्टहरू पनि मैले हेरेको छुइनँ. मेरो आफ्नो सतै नलेजको आधारमा म के भन्दैछु भन्दाखेरि उहाँले पनि केही आधारहरूकै आधारहरूलाई टेकेर नै डिसिजनहरू गर्नुभएको होला, आफ्नो निर्णयहरू सुनाउनुभएको होला धेरै मुद्दाहरूमा. र अब सतही रूपमा आएका आरोपहरू छन्, डुवेल के अरे दुइटा नागरिकता लिएको अनि चाहिँ सर्टिफिकेट हराएको भन्ने छ, यो पनि उहाँले पुष्टि गर्न सक्नुभयो र चाहिँ सप्रमाण पेस गर्नुभयो र उहाँले कुनै पनि त्यस्तो किसिमको चाहिँ नकारात्मक कामहरू नगरेको पाइएको खण्डमा उहाँ चाहिँ अघि यहाँ दुवै पक्ष छ क्या. म यसो बुझ्दाखेरि चाहिँ अब हुन त हो, यदि चाहिँ हाम्रो डाक्टर साहबले चाहिँ यसरी आरोप नलगाइदिएको भए प्रधान न्यायाधीशको विषयमा यी आरोपहरूको विषयमा मुद्दा दर्ता हुँदैन थियो सर्वोच्चमा, किनभने मुद्दा नै दर्ता गरिँदैन, किनभने प्रधान न्यायाधीशको विषयमा यस्ता किसिमको आरोपहरू समावेश गरेर मुद्दा दर्ता हुँदैन थियो.
केसीले कुनै प्रमाण नपाइकन उहाँको मुद्दा पनि दायर हुँदैन थियो. एक नम्बर
त मुद्दा दायर हुँदैन थियो, तर अहिले चाहिँ भयो, प्रमाण बिनै भयो नि त. अहिले त प्रमाण बिनै भएको छ कि, अहिले प्रमाण बिनै हुने अवस्था सिर्जना भयो कि. पहिला चाहिँ के हुन्थ्यो, अब सिधै गोविन्द केसी गइदिएको भए आरोप नलाएर होइन सडकमा नबोलेर सिधै सर्वोच्चमा गएर ल म प्रधान न्यायाधीशको चाहिँ एगेन्स्टमा मुद्दा दर्ता गर्दैछु होइन उहाँलाई यो आरोप लगाउँछु भन्दाखेरि चाहिँ त्यो फाँटबाटै बाहिर आउँथ्यो, दर्तै हुँदैन थियो भन्ने दर्तै हुँदैन थियो भने अहिले चाहिँ के भन्दाखेरि यो केस चाहिँ भित्र गयो, कोर्टमा गयो, बहसमा गयो र न्यायाधीशहरूले नै चाहिँ सबै कुरा कागजातहरू मगाउनु भयो. यो चाहिँ सकारात्मक कुरा हो. यसले गर्दाखेरि चाहिँ के हो होइन के हो भित्री कुरा त थाहा हुने भयो हामीलाई.
कानुन भनेको जहिले पनि कानुन भन्दाखेरि तपाईँको जहिले पनि प्रमाण सिद्ध हुनै पर्छ क्या, कुनै प्रमाण भएन भनेदेखि त्यो त्यसले कुनै आकार लिन सक्दैन.
ठिक छ, जे हुन्छ.
डाक्टर गोविन्द केसीले जुन गर्नुभएको छ त्यो क्वेसन गर्नुभएको जुन 11 क्वेसन गर्नुभएको छ, जुन एक क्वेसनमा चाहिँ यदि प्रधान न्यायाधीश पराजुलीले सही रूपमा चाहिँ प्रश्न सक्नुभयो भनेदेखि उहाँलाई कुनै आक्षेपै लाग्दैन नि.
त्यही त जनताहरूले पनि अब डाक्टर केसीले भनेकै भरमा विश्वास गरेको न हो, उहाँले गरेको कामकै भरमा विश्वास गरेको हो, हामीलाई पनि थाहा त छैन नि त, प्रधान न्यायाधीशको भित्री कुरा त हामीलाई पनि थाहा छैन होइन, बा उहाँले चाहिँ अब होइन कानुनलाई टेकेरै हरेक कामहरू गर्नु भएको छ कि होइन, अब यस्तो अवस्थामा चाहिँ यदि अब प्रधान न्यायाधीश चाहिँ सही साबित हुनुभयो भने त डाक्टर केसीले गरेको विगतका कामहरू पनि ओझेलमा पर्ने भए उहाँ त सजाय हुन्छ हेर्नुहोस् होइन, ठिकै छ यो खेर यो कुराहरू तपाईँले पनि आफ्नो विषय राख्नुभयो, मेरो अब एउटा न्युट्रल भएर मैले कुरा राखेँ होइन, ठिक छ यसमा हामी अब आज यिनै पूर्ण विराम लगाउँ यो टपिक चाहिँ, अब म अर्को टपिकमा जान्छु कि, अब पोलिटिकल सिचुएसन के हुन्छ नेपालको बारेमा, किन अब इलेक्सन भएको लगभग एक महिना बढी हुन लागिसक्यो, अब नेपालको पोलिटिकल सिचुएसन कसरी अगाडि बढ्छ जस्तो तपाईँलाई लागेको छ?
तपाईँको नेपालको पोलिटिकल सिचुएसन कस्तो भनेदेखि दुई धारमा परिवर्तन भएको छ अहिले, एउटा चाहिँ तपाईँको प्रजातान्त्रिक धारमा भयो भनेदेखि अर्को तपाईँ कम्युनिस्ट लाइक जसलाई चाहिँ वाम पनि भन्ने गरिन्छ, वाम गठबन्धन भन्ने गरिन्छ, अनि वाम गठबन्धन र प्रजातान्त्रिक धार दुई धारमा चाहिँ विभाजित भएको हुनाले देशमा अब चाहिँ कस्तो भनेदेखि धेरै पार्टी भएर चाहिँ तछाडा मछाडा हुने त्यस्तो अवस्था आउँदैन, यसमा चाहिँ दुई धारले चाहिँ कसरी देशको विकास गर्ने र कसरी अगाडि बढ्ने भन्ने अवस्था
ठिक छ, तपाईँलाई विश्वास छ, तपाईँलाई विश्वास छ दुईटा पार्टी एउटै धारमा अगाडि बढ्छ भन्ने विश्वास तपाईँलाई कतिको छ, एमाले र माओवादी कतिको एउटै धारा जान्छ भन्ने तपाईँलाई विश्वास छ?
तपाईँ कस्तो भनेदेखि 2052 सालतिरको यदि इतिहास पल्टाउने हो भनेदेखि 47 सालको इतिहास पल्टाउने हो भनेदेखि चाहिँ कहिले पनि कम्युनिस्टहरू चाहिँ एउटै एकै थालमा चाहिँ भात खाएको देखा छुइनँ मैले अहिलेसम्म चाहिँ, उनीहरूले जहिले पनि छुट्टिएरै अलिकति के हुने त्यही स्वार्थलिप्त भएर अगाडि बढिएको देखाएको छु, तर अबको अवस्था के छ भनेदेखि होइन अब देशमा केही गर्नु पर्यो भनेर जुन दुई शीर्ष नेताहरूले जुन अगाडि बढ्नु भएको छ, केपी प्रसाद ओली र हाम्रो केपी ओली र यता
प्रचण्डजी
दाहाल जुन दुईजना प्रचण्डजी र केपी ओलीजी जुन दुई धारमा उभिनु भएको छ, दुई धारमा एक धार बनाउनु भएको छ उहाँहरूले, जसले गर्दाखेरि देशको विकास अब चाहिँ देशको विकास गर्नुपर्छ है, यो जहिले पनि यो भागभन्डा लाउने जहिले पनि सत्ता लुप्त हुने चाहिँ कार्यक्रम गर्नु हुँदैन, अब देशलाई एउटा निकाह दिनु पर्यो, यता जनसङ्ख्याहरू विदेशिएका छन्, हामी पनि केही गर्नु पर्यो, हामीले पनि विदेश घुमेर के के नै देखिसक्यौँ हामीले, अब केही गर्नुपर्छ भनेर उहाँहरूले चाहिँ एउटा धारमा बसेर देशलाई विकास गर्ने उहाँहरूले अठोट गर्नुभएको छ, म यसलाई सकारात्मक रूपमा हेर्छु र विकास पनि हुन्छ र उहाँहरूले
ठिक छ, तपाईँलाई आशा चाहिँ तपाईँलाई रहेछ है, तर मलाई चाहिँ अब मलाई पनि आशा छैन, म चाहिँ कहाँ ऊ गर्छु कि एकदमै आशा गर्छु, म भगवान्सँग चाहिँ प्रार्थना गर्छु होइन, यो चाहिँ यो जुन पार्टी एकता भनेर जुन भनिएको छ त्यो चाहिँ साँच्चै नै पार्टी एकतै होस् होइन, देश विकासै होस्, म पनि एकदमै कामना गर्छु कि भगवान्सँग आँखा चिम्लेर चाहिँ यही माग्छु होइन, तर मेरो चाहिँ के छ भन्दाखेरि मैले जुन विगत मा देखेको राजनैतिक उदार चढावले चाहिँ मेरो चाहिँ यो अनुभवले के भन्छ भन्दाखेरि अब माओवादी तिन चार महिनाभित्रमा यो गठबन्धन फुट्छ हेर्नुहोस् होइन, र नेपालमा फेरि पनि त्यही सत्तामा कसरी जाने, आफू प्रधानमन्त्री कसरी बन्ने भन्ने चलखेल सुरु हुन्छ, यो चलखेल मलाई लाग्छ माओवादीबाट नै सुरु हुन्छ, माओवादी नै सुरुमा चाहिँ अलग हुन्छ जस्तो मलाई लाग्छ, किनभनेदेखि माओवादीको प्रधानमन्त्री हुन नपाउने र उता पार्टीको अध्यक्ष पनि हुन नपाउने अवस्था सिर्जना हुन्छ, र त्यो भएपछि माओवादी अलिकति चाहिँ बिच्किएर चाहिँ होइन अलिकति असन्तुष्ट भएर त्यहाँबाट चोटिन्छ, फेरि आफ्नै स्थानमा आउँछ र उता काङ्ग्रेस र केही मधेसवादी दलहरूलाई लिएर चाहिँ आफ्नै चाहिँ लिडरसिपमा आफ्नै चाहिँ नेतृत्वमा सरकार बनाउनतिर अगाडि बढ्छ भन्ने चाहिँ मैले देखिरहेको छु, अहिले चाहिँ तिन महिना चार महिना पछाडिको चाहिँ दृश्य परिदृश्य यस्तै हुन्छ भन्ने चाहिँ मेरो चाहिँ दूरदृष्टि देखिरहेको छ होइन, तर यो म गलत हौ भन्ने चाहिँ फेरि म एकदम आशा गर्छु होइन, म चाहिँ यो कुरा चाहिँ मेरो गलत होस्,
अब नेपाली काङ्ग्रेसले पनि अबको समयमा युवा शक्ति अगाडि बढाउनु पर्छ भनेर आज भर्खर मैले न्युजमा के थाहा पाएको छु भनेदेखि विश्व प्रसाद जुन युवा नेता हुनुहुन्छ उहाँ पनि अगाडि प्रवक्ताको रूपमा उहाँलाई ल्याइसक्नु भएको छ, त्यस्ता व्यक्तिहरूलाई जस्तो अब विभिन्न युवावर्गहरूलाई जिम्मेवारी वहन गर्ने जिम्मेवारी सुम्पि दिने र एउटा जुन बुढेसका लागिसकेका जुन हाम्रा नेताहरू हुनुहुन्छ उहाँहरूले एउटा सल्लाहकारको भूमिका निर्वाह गर्ने भन्ने एउटा काङ्ग्रेसमा पनि एउटा यो राम्रो सन्देश आइरहेको
पाइरहेको छु मैले, सही हो तपाईँलाई लाग्छ बुढा नेताहरू यसरी नै सजिलै साइड लाग्छ नि, जस्तै त्यहाँ धेरै छन् बुढा नेताहरू, यो सेवा देवा मात्रै बुढा नेता होइन नि,
हिजोको इतिहास भन्दा पनि अब होइन सुन्नु न, हिजोको इतिहास भन्दा पनि अब हामीले आजको आज र भोलिलाई हेर्नुपर्ने अवस्था आएको छ क्या देशमा चाहिँ।
त्यो त हामी त भन्छौँ
विश्वमा, मैले विश्वमा विश्वको इतिहास हेर्दाखेरि चाहिँ के भेटाएँ भनेदेखि, एउटा कुनै जस्तै म उदाहरण दिन्छु, एउटा कुनै वाल भत्काउनु छ भनेदेखि त्यो वाललाई एकै धक्कामा भत्काएका छन् सबैले, सबै राष्ट्रहरूले एकै धक्कामा धक्का छन् भनेदेखि, नेपालमा चाहिँ कस्तो भयो भनेदेखि एउटा वाल भत्काउनको लागि चाहिँ आज एउटा आज हतौडाले एकताल टुक्क हिर्काउने, भोलि अर्को तल टुक्क हिर्काउने, यस्तो गर्दै गर्दै आयो क्या। त्यसै गर्दा अर्को 2007 सालमा एकताल हिर्काए, 47 सालमा एकताल हिर्काए, 52 सालमा फेरि अलिकति हिर्काए, 62 सालमा अलिकति हिर्काए, यसरी हिर्काउँदै हिर्काए आएर त्यो हामीले जुन भत्काउनु पर्ने संरचना चाहिँ एकताल नभत्काएर अनि त्यही अलिकति चोइटिन्छ अनि त्यो चोइटेलाई फेरि पुनर्निर्माण गर्छौँ। त्यस्तो कार्यक्रम गरेको हुनाले चाहिँ नेपालमा अहिले त्यो तत्कालै विकास नभएको हो। यो जुन तपाईँले अन्य राष्ट्रको इतिहास हेर्नुहुन्छ भनेदेखि उनीहरूले एकैतालमा सबै काम सिद्ध्याउँछन्, जस्तै प्रथम विश्वयुद्ध भनेर छन् झिरिप्पे पार्छन्, उनीहरूले पुनर्निर्माण गरे सिद्धियो, पहिलाको इतिहास सिद्ध्याइदिए, नयाँ सुरुवात गरे, हरेक कुरो हरेक क्रान्ति उनीहरूले एकदम
एकैपटक गर्ने भन्ने बोलो यो तपाईँलाई, हामी कार्यक्रमको अन्तिम अन्तिममा छौँ क्या, त्यही भएर म तपाईँलाई
तपाईँको एकता राणा शासनलाई जिस्काउने काम भयो, राजतन्त्रलाई जिस्काउने काम भयो, फेरि समाजवादी नेताहरूलाई जिस्काउने काम भयो, समाजवादी नेताहरूभित्रको पनि लिडरसिपलाई फेरि जिस्काउने काम भयो। यस्तो कार्यक्रम गरेको हुनाले चाहिँ नेपालमा चाहिँ कुनै पनि विकासको न धार बढ्न सक्यो न
तपाईँ न्युजिल्यान्डमा, तपाईँ न्युजिल्यान्डमा हुनुहुन्छ होइन, न्युजिल्यान्डमा तपाईँ न्युजिल्यान्डको डेभलपमेन्ट देख्नुभयो होइन, यहाँ सामान्य लाग्छ नि हामीलाई त, यसो सामान्य तरिकाले पनि डेभलपमेन्ट हुने रहेछ भन्ने लाग्छ नि, अब नेपालमा चाहिँ के गर्नुपर्ने रहेछ ल भन्नु त, न्युजिल्यान्डलाई तपाईँले हेरिसकेपछि नेपाललाई कसरी डेभलप गर्न सकिने रहेछ, के चाहिँ नपुगेको रहेछ जस्तो तपाईँलाई लागेको छ, ठ्याक्कै छोटोमा भन्नु त।
तपाईँको नेपालमा तपाईँको जुन अवस्था छ, नेपालमा यति मात्रै गरिदिनु पर्यो कि तपाईँको राजनीतिक सन्तुलन, यदि राजनीतिक सन्तुलन ल्याउने र तपाईँको ब्युरोक्रेसी यदि आफ्नो हिसाबमा चलाउने, हरेक व्यक्तिले आफ्नो राइट र ड्युटीलाई सही तरिकाले सदुपयोग गर्ने हो भनेदेखि तपाईँले नेपाललाई सुन्दर नेपाल पाउनुहुन्छ
एकदम है। त्यही त ठ्याक्क पोलिटिकल सिचुएसन चाहिँ एउटा स्थिर बाटोमा अनि एउटा भरपर्दो सरकार, लामो सरकार होइन,
तपाईँले सही तरिकाले चलाउन सक्नुपर्छ होइन, ब्युरोक्रेसीलाई तपाईँले चाहिँ सही तरिकाले चलाउने, राजनीति स्थिरता हुनु पर्यो र हरेक व्यक्तिले चाहिँ आफ्नो राइट एन्ड ड्युटीलाई चाहिँ सही सदुपयोग गर्ने हो भनेदेखि तपाईँको विश्वमा नभएको नमुना देश नेपाल पनि हो।
ब्युरोक्रेसी चाहिँ सुधार हुनु पर्यो क्या,
100% म तपाईँलाई ग्यारेन्टी गर्न सक्छु
ल, ब्युरोक्रेसी चाहिँ
जुन तपाईँले भन्नुभयो न्युजिल्यान्डको कुरा गर्नुभयो, मैले न्युजिल्यान्डको पनि विभिन्न तपाईँको म्युजियमहरूमा गएर हेरेँ, विभिन्न समयकालहरूमा जुन घटनाहरू घटेका थिए त्यो पनि मैले अध्ययन गरेँ, त्यो गर्दाखेरि पनि के देखेँ भने नेपाल न्युजिल्यान्डमा पनि कुनै अन्य आयातित व्यक्तिले चाहिँ आएर यहाँको स्थानीय व्यक्तिमा आयातित व्यक्ति आएर चाहिँ युरोपियन व्यक्तिहरू आएर चाहिँ जुन एउटा न्युजिल्यान्डलाई बनाएको देखियो, तर हाम्रो देशमा त्यसरी आर्थिक व्यक्तिले नबनाउनु पर्छ, तपाईँको आफै स्वतन्त्र रूपमा चाहिँ हामी आफैले चाहिँ नेपाललाई बनाउन सक्ने अवस्था आइसकेको छ, किनकि हामीसँग आर्थिक पर्याप्तता छ, हामीसँग स्रोत र साधन पर्याप्त छ, हामी विश्वमा सबभन्दा धनी छौँ, सर्वोच्च शिखर र सगरमाथाको लागि त्यो भनेको छ, टुरिज्म क्षेत्रको लागि हामी एकदम धनी छौँ, तपाईँको दोस्रोमा गएर हामी पानी जल स्रोतमा हामी अत्यधिक धनी भयौँ, त्यसै गरी हामी जडीबुटीमा अत्याधिक धनी छौँ हामी, त्यस कारणले हामीले जल जमिन र जडीबुटीलाई तिन चिजलाई हामीले सही सदुपयोग रूपमा चलाउन सक्यौँ भनेदेखि हाम्रो नेपाल भनेको तपाईँको विश्वको एउटा नमुना देश हुन्छ।
त्यसले
गर्दाखेरि नेपाल जानको लागि चाहिँ विश्वमा मान्छेहरूले चाहिँ सछाड मछाड गर्नुपर्ने अवस्था आउँछ।
ल ठिक छ, ल हामी एकदम तपाईँको कुरा बुझ्यो होइन, अब हामी ल ल कपिलजी अहिलेलाई चाहिँ हाम्रो कार्यक्रमको समय चाहिँ लगभग सकेको छ, कपिलजीको कुरा राखिहाल्नु भयो, हामी अन्तिम गीतहरू गीत पनि राख्ने म प्लानमा थिएँ, एउटा लास्टमा एउटा गीत पनि बजाउँ भन्ने मेरो प्लान थियो, तर हामीसँग एकदमै समय भएन, हामीले एकदम रोचक कुराकानी गऱ्यौँ, हामीसँग अन्तिम गीत राख्ने समय भएन, त्यही भएर गीत बिहानै म यहाँ दर्शक र श्रोताहरू माझ बिदा माग्न चाहन्छु, हाम्रो श्रोताले सुनिदिनु भयो एकदमै खुसी लाग्यो, यदि यहाँसँग सुझाव सल्लाह छ भने हाम्रो फेसबुक पेजमा यहाँहरूले हामीलाई पठाउन सक्नुहुन्छ, यति भन्दै म हाम्रो सम्पूर्ण हाम्रो चौतारी टिमलाई बिदा दिन आग्रह गर्दै म पनि बिदा माग्छु, नमस्ते।